أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولقد جعلنا في السماء بروجا وزيناها للناظرين وحفظناها من كل شيطان رجيم إلا من استرق السمع فأتبعه شهاب مبين والأرض مددناها وألقينا فيها رواسي وأنبتنا فيها من كل شيء موزون وجعلنا لكم فيها معايش ومن لستم له برازقين وإن من شيء إلا عندنا خزائنه وما ننزله إلا بقدر معلوم ولقد جعلنا في السماء بروجا ہم نے آسمان میں برج بنائے وزیناها اور ہم نے دیکھنے والوں کے لیے اس کو مزین کر دیا وحفظناها من کل شیطان الرجیم اور ہم نے آسمان کو اور ہر ایک شیطان مردود کے ہم نے آسمان کو ہر شیطان مردود سے بچا رکھا ہے الا من استرق السمع فرشتے جو حفاظت کرنے والے ہیں فرشتے جو حفاظت کرنے والے ہیں مگر جو کوئی چوری چھپی سن لے فاتباہو شہاب مبین تو اس کے پیچھے چمکتا ہوا شعلہ لگتا ہے والارض مددناها اور ہم نے زمین کو پھیلا دیا اور اس میں ہم نے بہت زیادہ بھاری پہاڑ رکھ دیے وَأَنبَتْنَا فِيهَا مِن كُلِّ شَيْءٍ مَوْزُونٍ ہر چیز اس میں اندازے کے ساتھ ہم نے اگائی پیدا کی وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِش اور زمین میں ہم نے تمہارے گزارے کے لیے سامان بنائے کھانے پینے رہنے کے وَمَن لَّسْتُمْ لَهُ بِرَازِقِينَ اور ان کے لیے جن کو تم روزی نہیں پہنچاتے ہو اور ان کے لیے جن کو تم روزی نہیں پہنچاتے ہو وَإِن مِّن شَيْءٍ إِلَّا عِندَنَا خَزَائِنُ اور کوئی چیز ایسی نہیں ہے جس کے خزانے ہمارے پاس نہ ہو وما ننزله الا بقدر معلوم ہم اس کو ایک معین اور معلوم اندازے کے مطابق ہم اس کو اتارتے ہیں آپ کے سامنے پارہ نمبر 14 سورۃ الحجر آیت 16, 17, 18, 19 اور 20, 21 آپ کے سامنے پڑھی گئی اللہ تبارک و تعالی نے گزشتہ آیات میں جو گزشتہ درس ہوا تھا آخری درس ہوا تھا اس میں اللہ تعالی نے قرآن کریم کے نازل ہونے کے بارے میں اور قرآن کا اور نبیوں کا مذاق کرنے والوں کا ذکر کیا تھا اور اس میں نبی اکرم صلی اللہ علیہ وسلم کے لیے بڑی تسلی تھی. آج کی آیتوں میں اللہ تبارک و تعالی آسمان زمین اور اس کی ساری چیزوں کو بیان کر کے اللہ اپنی قدرت کو بیان کر رہے ہیں اور کہہ رہے ہیں ان تمام چیزوں کو دیکھنے کے باوجود بھی تم مجھے معبود اللہ نہیں مانتے ہو، میری عبادت نہیں کرتے ہو، میرے علاوہ دوسروں کو میرے ساتھ شریک کرتے ہو. آیت نمبر 16 میں اللہ نے اپنی قدرت کے پہلے دلائل، قدرت کی پہلی دلیل بیان فرمائی، برج کے معنی ہے قلعہ، عمارت، محل، غنبت، ستارے کی جگہ کو کہتے ہیں برج، اس کی جمع ہے بروج. علماء ہیئت کہتے ہیں، صاحب روح المعانی پارہ نمبر 17 میں صفحہ 33 پر، صفحہ پیج نمبر 33 پر نقل فرماتے ہیں کہ علماء ہیئت کا کہنا ایسا ہے کہ پہلے 7 آسمان ہیں، ہر آسمان میں ایک سیارگاہ ہے. پہلے آسمان میں قمر، اس کے بعد زحل، اس کے بعد عطارد، اس کے بعد شمس، اس کے بعد مشتری، اور اس کے بعد مریخ، اور اس کے بعد زہرہ. یہ 7 سیارگاہ، 7 آسمان میں ایک ایک جگہ ہے. پھر آگے کہتے ہیں صاحب المعانی، 8 آسمان میں وہ ستارے ہیں جو گردش نہیں کرتے، جو گھومتے نہیں ہیں، ثابت ہے. اور 9 آسمان میں کہہ رہے ہیں اس کو فلک اطلس کہتے ہیں. 8 آسمان میں جو ستارے، جو 7 آسمان کے اوپر ایک اور جگہ، وہاں جب بہت سارے ستارے ہیں، علماء نجوم اسی طرح علماء حیت کا قول نقل کرتے ہیں کہ وہ جب ستارے جمع ہوتے ہیں، مختلف اس کی شکل بنتی ہے، کبھی یہ شکل بنتی ہے ان ستاروں کے جمع ہونے کے بعد شیر جیسی شکل بنتی ہے تو اس کو برج اسد کہتے ہیں، کبھی ستارے جمع ہو جاتے ہیں اور شکل بن جاتی ہے ترازو کی، سکیل کی، تو اس کو یہ لوگ برج میزان کہتے ہیں. کبھی یہ ستارے کی شکل بنتی ہے، مختلف ستارے جب جمع ہوتے ہیں تو یہ جب شکل بنتی ہے تو بچھو جیسی، اس کو یہ لوگ برج عقرب کہتے ہیں. اسی طرح انہوں نے قریباً 12 باتیں گنوائی، حمل، ثور، جورا، سرطان، اسد، سنبلہ، میزان، عقرب، اسی طریقے سے قوس، جدیون، دلون، حوتن، کبھی حوت کے معنی مچھلی، یہ ساری کے ساری برج ہے جو جمع ہوتے ہیں کچھ ستارے تو اس قسم کی شکل اختیار کرتے ہیں. لیکن یہ سورج، یہ سن جو ہے سورج، ہر مہینے میں، ان ایوری منتھ، ایک برج کی سفر کو طے کرتا ہے. ہر مہینے میں ایک برج طے کرتا ہے، ایک برج تک چلتا ہے. ایک سال کے اندر یہ 12 برج جو میں نے گنوائے، حمل، ثور، جورا، سرطان، اسد وغیرہ، یہ 12 برج کو ایک سال میں طے کرتا ہے. گرمی، سردی، بہار، اوتم، ان تمام موسم سورج کی حرکت سے وجود میں آتی ہے. اس بات کو صاحب روح المعانی اپنی تفسیر روح المعانی میں بیان فرماتے ہیں. جو لوگ ऑब्जर्वेशन करते रहते हैं। पहले जमाने में ये सितारों का उलूम रखने वाले जैसे रोमन पीपल, ईरानी, यूनानी, जो सितारों की गर्दिश का काफी स्टडी करते थे कि स्टार्स कब कौन सा निकलता है, कौन से वक्त में कौन सा निकलता है, अरब लोग भी इसमें बहुत मशहूर थे। उलूम नुजूम को, द नॉलेज ऑफ द स्टार्स, जानने वाले अरब में भी बहुत सारे थे। इसीलिए अरब के अंदर मशहूर था, अरब के अंदर जो स्किन, चमड़ा होता है जानवर का, ऊंट का, भेड़ का, ये जो चमड़ा जो होता है, वहां तो अच्छे से अच्छा चमड़ा होता था अरब में, चूंकि वो लोग बूटों पर जानवरों की अक्सर कुर्बानी करते थे बूटों के नाम पर। फिर उस चमड़े को, जानवर को कुर्बानी करने के बाद उसका चमड़ा निकालकर अपने पास महफूज रखते थे, और खास तौर पर वो कहते थे जब सुहेल सितारा निकलता है, ये भी सितारे का नाम है, सुहेल नामी सितारा जब निकलता है तो चमड़े में एक किस्म की खुशबू पैदा होती है, और उनको बिल्कुल इस बात का यकीन होता था, और वो गर्मी जब ज्यादा होती है तब निकलता है, फिर वो गर्मी का अंदाजा लगाते थे। फरमाया जब ऊंट के पांव जलने लगे तो वो कहते थे बस अब ये गर्मी शुरू हो गई तो चमड़े के अंदर से बेहतरीन खुशबू आएगी। इसी तरह सितारों के उलूम रखने वाले हिंदुस्तान में भी थे, बड़े बड़े, हिंदुस्तान से भी चमड़ा अरब तक आता था। द स्किन यूज टू कम टू सऊदीया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का जमाना तो ओल्टी 1400 ईयर्स है, बट यूज टू कम फ्रॉम 7000 ईयर्स अप्रोक्सीमेटली। सामरी का जमाना था, सामरी तो मूसा अलैहि सलाम के जमाने, उसके पहले से हिंदुस्तान से अरब तक चमड़ा आता था, चीजें आती थी, और अरब लोग चमड़े को, स्किन को, दे लाइक इट, द स्किन ऑफ द एनिमल दे यूज टू लुक आफ्टर, दे यूज टू गिव ईच अदर एज ए गिफ्ट। नबी सल्लल्लाहु अलैहि वसल्लम के परदादा हजरत हाशिम, व्हेन ही वेंट टू रोम टू ग्रीट अ किंग ऑफ द रोमन, ही टेकन वन गिफ्ट ऑफ द स्किन ऑफ एनिमल, या तो वो शीप की हो या कैमल की हो। हाशिम ने जब ये गिफ्ट स्किन की रोमन बादशाह को दिया, बहुत ही ज्यादा खुश हुआ, ही वॉज सो हैप्पी। उस वक्त हाशिम की उम्र 25 साल की थी, 25 से कुछ कम साल की, 22 या 23 साल की, हिज एज वॉज 23 ईयर्स और 22 ईयर्स दैट टाइम व्हेन ही वेंट टू सी द किंग ऑफ द रोमन, एंड ही टोल्ड द किंग ऑफ द रोमन के टैक्स को माफ कर दो, हमारा अरब का कोई भी आदमी व्हेन एवर दे कम टू डू बिजनेस इन रोम, प्लीज डू नॉट टेक टैक्स फ्रॉम देम, और जब तुम्हारा कोई आदमी अरब में आएगा, वी ऑल्सो नॉट गोइंग टू टेक टैक्स फ्रॉम देम। एक चमड़ा दिया, बादशाह बड़ा खुश हुआ, टैक्स को माफ करवा दिया, लेकिन छोटी उम्र में, ही वॉज जस्ट 27 ईयर्स ओल्ड अप्रोक्सीमेटली, हजरत हाशिम द ग्रेट ग्रैंडफादर ऑफ नबी सल्लल्लाहु अलैहि वसल्लम, एंड ही पास्ड अवे इन गज़ा, इन फलस्तीन, इन पैलेस्टाइन। जाफर रजी अल्लाह तआला अन्हु, व्हेन ही माइग्रेटेड फ्रॉम मक्का मुकर्रमा टू एबिसिनिया, At that time, Nabi sallallahu alayhi wa sallam also sent a gift of a skin, radiyallahu ta'ala, Al-As radiyallahu ta'ala, to who? The king of Abyssinia, Najashi. Aur usko chamda bahut pasand aaya. He accepted. Then he gave it to Hazrat Jafar radiyallahu ta'ala. And he told Hazrat Amr ibn al-As, don't worry. I love your Muslims. Main unko Habsha se nahi nikalunga. I will keep them in our country in Abyssinia. So main keh raha tha, sitaron ke ilm rakhne wale pehle zamane mein, there were so many people, they had the knowledge of the stars. Misr mein bhi bahut sare the, Egypt mein jinke paas iska ilm tha. Hindustan mein Tughlaq, he was very very famous that he had the knowledge of the stars. Aur Humayun ka darja to usse zyada bar gaya. Uske paas to aur zyada ulum the, sayyaron ke, sitaron ke. Uski wo jaga Delhi mein maujood hai, Jame Masjid ke kareeb, jahan par baithkar apni library mein ye in ulum ki, ulum of the stars wagera, he used to study in the library. Us library mein ye mutala kiya karta tha. Ek martaba mutala karke, study karke, he was going back to his house. He was walking on the stage and he heard the Maghrib azan. Out of respect of the azan, he sat down. When the azan completed, azan puri ho gayi, to phir ye jaisa hi khada hua, when he stood up, Humayun, and he fell down and he died at that time. So sitaron ke ulum rakhne wale, ke kaun sa sitara kab nikalta hai, kaun sa buruj kaun se aasman mein hai wagaira, musalmanon ke paas iska ulum bahut zyada tha. Isiliye ek angrez ne likha hai musalmanon ki tareef karti hui. One angrez was praising about the Muslims ke agar musalmanon ke paas ye ulum na hota, at that time musalmanon ke paas agar ye ulum na hota, to aaj Europe itni tarakki par na hota jitni tarakki par aaj Europe nazar aa raha hai. Ye un logon ki mehnat thi, musalmanon ki. Agar ye ulum unke paas na hota, to phir Europe ko is ulum ko hasil karne ke liye aur is darje par pahunchne ke liye kai hazar saal lag jate. Allah farmate hain, walaqad ja'alna fis samai buruja, humne bahut sare buruj banaye, bahut sare qile banaye, bahut sari jagah sitaron ki jagah banayi. Ye zayyanna halin nazirin, ye dekhne walon ke liye roshan hai. Agar aasman us par andhera hi andhera hota, stars na hote, to phir qible ka direction kaise milta? Pehle zamane mein qible ka direction sitaron ke zariye se, stars ke zariye se malum karte the. Jahaz wale, boat wale, those who used to travel in the boat, in the ship, they used to find the way. East towards the east, towards the north, towards the Shemal and Junub. Kaise? Woh sitaron ke zariye se raasta malum karte the. Isiliye to Hindustan ka badshah Khalji, uske zamane mein, isi tarah Tughlaq ke zamane mein, Portugal, people from the Portugal, they used to come towards the Gujarat. They used to come to the Gujarat and they used to attack the people in Gujarat. They used to come by sea and they used to attack the people of the Gujarat in the time of the king of Tughlaq. वहां तुगलक ने अपने जमाने में बड़े बड़े किले बनाए, बड़ी बड़ी जगह बनाई ताकि उनके ऊपर हमला कर सके. ये पुर्तगाली पीपल, नीली नीली आंख वाले, तारीख में लिखा है लंबे लंबे बाल वाले, दे यूज टू कम एंड दे यूज टू अटैक पीपल इन गुजरात. तो तुगलक ने उस जमाने में गुजरात में कुछ किले बनाए और समंदर पर के पास बंदरगाह जैसी बनाई, हिफाजत के लिए बहुत सारी चीजें बनाई. तो अल्लाह पाक ने ये आसमानों को सितारों से मुजयन किया. अगर अंधेरा होता तो क्या होता? ये तो आजकल टेक्नोलॉजी बहुत ज्यादा बढ़ गई तो बहुत तरक्की कर गए, वरना आज से कुछ 100 साल पहले ये कुछ नहीं था. पहले जमाने में लोग सितारों के जरिए से रास्तों को फाइंड आउट करते थे और किबला की फाइंड आउट करते थे. बहुत सारी और भी फवाइद है सितारों के जरिए से. ये सब के सब अल्लाह बता करके अपनी कुदरत को बता रहा है. कौन है जो ये बना सके? कौन है? अल्लाह को याद करना चाहिए स्टार्स को देखकर, हेवन आसमान को देखकर, सूरज को देखकर, चांद को देखकर, आसमान की बनाई हुई चीज को देखकर. लेकिन एक बात जरूर याद रखें, इस्लाम में सितारों को मुअस्सिर मानना कि एवरीथिंग हैपनिंग बिकॉज ऑफ द स्टार्स, सो एंड सो स्टार्स कम्स आउट, then this will happen, then the rain will come, so and so stars will come out, then heat will come. That was belief of the ulume, those who had the knowledge of the stars. Islam mein ye sab ke sab mamnu hai. Islam prohibited that stars cannot do nothing. Everything is from Allah Tabarak wa Ta'ala. Sitaron ko Allah Pak ne asbab ke darje mein banaya hai. Isiliye Hazrat Zaid bin Khalid Juhani رضی اللہ تعالی عنہ narrated that Nabi sallallahu alayhi wa sallam in the place of Hudaybiyah, he performed Fajr Salah with Jama'ah. Aur us raat mein आसमान पर बारिश के असरात थे. नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फजर की नमाज पढ़ाई, जो आजकल बहुत सारे सितारों के जरिए से उलूम, सितारों के जरिए से कहते हैं फुलां सितारे से ऐसा हो गया, फुलां सितारा हो तो फुलां नाम रखना चाहिए, फुलां सितारा हो तो ऐसा होगा, फुलां सितारा हो तो ऐसा होगा. सब कुछ करने वाली जात अल्लाह की है, सितारों से कुछ नहीं. देखो हदीस में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया. फजर की नमाज पढ़ने के बाद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम जानते हो तुम्हारे रब ने मुझे क्या फरमाया है? डू यू नो व्हाट अल्लाह सेड टू मी? द कंपेनियन सेज, अल्लाह एंड हिज मैसेंजर नोज बेस्ट, वी डू नॉट नो एट ऑल. नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरे लोग उम्मत में बाज वो है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने वाले. There are some people amongst my ummah, those who have believed in Rasulullah sallallahu alaihi wasallam and denying other things. और कुछ वो है जो नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं लाते और दूसरी चीज पर ईमान लाते हैं. साहबे किराम ने पूछा, वो क्या है? फरमाया, जो लोग यूं कहते हैं अल्लाह की रहमत से बारिश होती है, अल्लाह की रहमत से गर्मी है, अल्लाह की रहमत से हवा चलती है, اللہ کی رحمت سے فلاں ہوتا ہے، اللہ کی رحمت سے سب کچھ ہوتا ہے، وہ مجھ پر ایمان لانے والے ہیں اور ستاروں کا انکار کرنے والے ہیں، اور جو یوں کہتے ہیں ستاروں سے سب کچھ ہوتا ہے، فلاں ستارہ فلاں وقت میں ہو تو بارش ہوگی، فلاں ستارہ فلاں وقت میں ہوگا تو فلاں کام ہو جائے گا، فلاں ستارہ فلاں وقت میں ہوگا تو گرمی ہوگی، یہ ستاروں پر ایمان لانے والے اور نبی کا انکار کرنے والے ہیں۔ اس سے معلوم ہوتا ہے کہ اسلام میں ستاروں کو مؤثر اور ایفیکٹ ماننا یہ کفر اور باطل ہے، اس کی کوئی بھی اجازت نہیں ہے۔ ہمارا یقین ہے کہ یہ اسباب کے درجے میں اللہ نے سورج چاند ستاروں کو برج کو یا اپنی قدرت کو ظاہر کیا اور بیان فرمایا ہے، اصل میں کرنے والی ذات اللہ کی ہے۔ ایوری تھنگ اللہ ڈز، نو ون کین ڈو اینی تھنگ ان دس ورلڈ وداؤٹ ہیلپ آف اللہ تبارک و تعالی۔ ایوری تھنگ بین کریٹڈ ان دس دنیا، دس از فور دا مینس فور سبب فور دا پیپل۔ اصل کرنے والی ذات اللہ کی ہے۔ یہ سبق ہمیں ملتا ہے اس آیت سے، وحفظناها من كل شیطان الرجیم، اور ہم نے آسمان کو محفوظ یعنی آسمان پر چوکیدار بٹھا دیے، کس سے؟ کل شیطان الرجیم، ہر مردود شیطان سے۔ رجم، رجم کے معنی پتھر مارنا، پتھر مار کے سنسار کر دینا۔ آج بھی اللہ تبارک و تعالی انسان کی حفاظت کرتا ہے، اگر انسان کی حفاظت نہ ہوتی فرشتوں کے ذریعے سے تو بھی شیاطین انسان کو ختم کر دیتے، اس لیے کہ شیاطین از مینی مینی ٹائمز آئی کین سے مور دین ہیومن بینگز ان دس ورلڈ۔ امام فخر الدین رازی رحمہ اللہ ہی ایکسپلین ان تفسیر رازی ان دا کامنٹری آف دا آیت آف سورہ مدثر، وما يعلم جنود ربك الا هو، تیرے رب کے لشکر کو کوئی نہیں جانتا مگر اللہ ہی جانتا ہے۔ اس آیت کی تفسیر میں امام رازی اپنی تفسیر کبیر میں لکھتے ہیں سورۃ المدثر میں، فرمایا جتنے انسان اس دنیا میں اللہ نے پیدا کیے ہیں، ہاؤ مینی ہیومن بینگز، کتنے آئے کتنے مر گئے، کتنے زندہ ہے ساری دنیا میں، کتنے انسان ہیں، بچے عورتیں، تعداد کا پتہ بھی نہیں، اس سے ٹین ٹائم زیادہ اللہ نے جنات شیطان کو پیدا کیا ہے۔ پھر انسان اور جنات کو جمع کرو، جتنی تعداد بنتی ہے انسان اور جنات، انسان کتنے ہیں پھر 10 times جنات ہے، ان سب کو جمع کرو، اس سے 10 times زیادہ اللہ نے زمین کے اوپر جانور پیدا کیے ہیں، جو زمین پر چلنے والے، سوراخوں میں رہنے والے، لیونگ انڈر دا ہول آف دا لینڈ۔ پھر ان تمام کو جمع کرو، انسان، جنات، چلنے والے جانور، سوراخوں میں رہنے والے جتنے بھی جانور ہے، چونٹی سے لے کر جتنے بھی ہے جو بل میں رہتے ہیں، اس سے 10 times زیادہ اللہ نے اڑنے والے جانور جو ہے وہ اس سے 10 times زیادہ ہے۔ امام رازی کہتے ہیں پھر اس سے بھی 10 times زیادہ اللہ نے سمندر کے اندر، اللہ کریٹڈ ان دا اوشنز مور دین ہیومن بینگز، مور دین جنات، مور دین دا اینیملس آف دا لینڈ، مور دین دا اینیملس وچ از فلائنگ، مور دین دیٹ دا اینیملس اینڈ کریشن اللہ تبارک و تعالی کریٹڈ ان دا اوشنز۔ اللہ اکبر. پھر ان تمام کا مجموعہ کرو, اللہ تعالی نے ان تمام کو اگر جمع کرو, یہ جتنے بھی ہے جانور, انسان, جنات, سمندر, اور ان تمام کو اس سے 10 گنا زیادہ اللہ نے زمین کے فرشتوں کو پیدا کیا ہے, زمین پر رہنے والے فرشتے کتنے زیادہ ہے جو انسانوں کی حفاظت کرنے والے, دنیا میں کتنا کام ہے, یہ اللہ کے اتنے زیادہ فرشتے ہیں. اور پھر پہلے آسمان کے فرشتے زمین کے فرشتوں سے 10 گنا زیادہ, دوسرے آسمان کے 10 گنا زیادہ, تیسرے آسمان کے 10 گنا زیادہ, چوتھے آسمان کے 10 گنا زیادہ, پانچویں آسمان کے 10 گنا زیادہ, چھٹے آسمان کے 10 گنا زیادہ, ساتویں آسمان کے 10 گنا زیادہ, اور کرسی اس کے 10 گنا زیادہ, پھر اللہ کے عرش کو اٹھانے والے اور اس کے قریب میں 10 گنا زیادہ. اللہ اکبر, کتنے. اللہ فرماتے وما یعلم جنود ربک الا ہو, کون ہے رب کی مخلوق کو جاننے والا. وحفظناها من كل الشیطان الرجیم, اللہ نے آسمانوں کی حفاظت کی ہے ہر شیطان مردود سے. الا من استرق السماء فاتبعه شہاب مبین, ہاں مگر کچھ شیاطین سن لے چوری چھپی سے, کچھ شیاطین کیا چوری سے سن لیتے ہیں فرشتوں کی باتوں کو, تو فوراً شہاب ثاقب, شہاب مبین, چمکتا ہوا شعلہ ان کے اوپر گرتا ہے, ان جناتوں پر, ان شیاطین کے اوپر گرتا ہے. آسمان میں اللہ نے برج بنائے, یہ دلیل ہے کہ کوئی خالق ہے بنانے والا آسمان, چاند, سورج, ستاروں کو. پھر آسمان کو محفوظ رکھا شیطان رجیم سے. حدیث میں آتا ہے جنات فرشتوں کی باتیں چوری سے سنتے تھے, تو ان کے اوپر اللہ تبارک و تعالی آسمان سے شہاب شعلہ گراتا تھا, ستارہ گرتا تھا, اور ان کو جلا دیا جاتا تھا. بخاری شریف کی حدیث ہے, نبی اکرم صلی اللہ علیہ وسلم کی بعثت سے پہلے بھی ستارے گرتے تھے اور بعد میں بھی گرتے تھے, اور آج تک گرتے ہیں اور قیامت تک گرتے رہیں گے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی حدیث بخاری شریف میں ہے, جب اللہ تبارک و تعالی نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا وین ایور اللہ کمانڈز ٹو اینجل, تو فرشتے عاجزی, توازو, ہمبلنس کی وجہ سے ایسے اپنے پر کو جھکا دیتے ہیں جیسے زنجیر, چین ایک کلیئر پتھر پر مارے ایسا. پھر اللہ اپنے حکم کو نافذ کرتا ہے, اپنا حکم فرشتوں کو کہتا ہے کرو. آج تک جب سے اللہ نے پیدا کیا دنیا, تب سے آج تک اور قیامت تک, جب ان کا خوف فیئر ختم ہو جاتا ہے, جب ان کا ڈر چلا جاتا ہے, تو فرشتے ایک دوسرے سے پوچھتے ہیں, دا اینجل آسک ایچ ادر وٹ اللہ سیز. ساتویں آسمان کا فرشتہ چھٹے آسمان والا ساتویں سے پوچھتا ہے, پانچویں والا چھٹے سے پوچھتا ہے, چوتھے والا پانچویں آسمان, اسی طرح ہر نچلے والا اوپر والوں سے پوچھتا ہے, یہاں تک کہ پہلے آسمان والا دوسرے آسمان. اب یہ آسمان کے نیچے نیچے تک یہ شیاطین لائن لگا دیتے ہیں سننے کے لیے کہ وہ کسی طرح فرشتوں کی بات, اللہ کا حکم سن لے, اور دنیا میں آ کر نجومیوں کو, فورچن ٹیلرز کو آ کر بتاویں. اور فورچن ٹیلرز کیا کرتے تھے, 99 lies and 1 truth ملاتے تھے اور لوگوں کے سامنے بیان کرتے تھے, Though people used to believe the fortune teller, तो कभी वो सितारा उन पर गिरता था और उसको जला दिया जाता था. बिफोर द शैतान पास ऑन टू अनदर शैतान, अल्लाह यूज टू सेंड अ स्टार्स फ्रॉम द हेवंस और उस शैतान को जला दिया जाता था, बर्न कर दिया जाता था. लेकिन कभी कभी चोरी छुपी से ये लोग क्या करते थे, बात को कभी कभी ले आते थे और फॉर्चून टेलर के सामने आकर इसको बयान करते थे. तिर्मिजी शरीफ की हदीस है, अब्दुल्लाह इब्न अब्बास रज़ियल्लाहु ताला अन्हुमा अनुमा फरमाते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक मर्तबा अपने सहाबाए किराम के साथ बैठे हुए थे. एक सितारा गिरा, वन स्टार फॉल इन फ्रंट ऑफ द सहाबा. नबी सल्लल्लाहु अलैहि वसल्लम आस्क्ड द सहाबा कंपेनियंस, लुक एट दैट लाइट, द स्टार्स इज फॉलन फ्रॉम द हेवंस. बट प्रोफेसर सम आस्क्ड, व्हाट वाज योर थिंकिंग इन द टाइम ऑफ जाहिलिया अबाउट द स्टार व्हेन वाज फॉलिंग फ्रॉम द हेवंस, तुम उसको क्या शुमार करते थे, व्हाट वाज योर थिंकिंग, व्हाट वाज योर बिलीफ about the stars. Sahaba, the companion says, in the time of Jahiliya, we used to say, might some great person is going to born today. Oh, some great person is going to die today. When we used to see the stars was falling from the heavens, that was our belief. Nabi Akram sallallahu alaihi wasallam farmaya, stars ka zameen par girna is nothing to do to death of someone, is nothing to do to born in this dunya, to come in this dunya, but that is what, but was a decision from Allah tabarak wa ta'ala. Allah tabarak wa ta'ala's decision to the angel, a faisla, his commands towards the angel hamilin arsh. Allah ta'ala arsh uthane wale farishton ko kehta hai to wo subhanallah padte hain, फिर कुर्सी वाले फरिश्ते पूछते हैं वो सुभान अल्लाह कहते हैं, फिर सातवें आसमान, फिर छठे आसमान, इसी तरह नीचे तक, यहां तक के शैतान ट्राइज टू लिसन व्हाट एवर द फर्स्ट हेवन द एंजल आस्किंग टू द सेकंड हेवंस, दे वांट टू स्टील दैट कमांड्स ऑफ अल्लाह एंड दे वांट टू कम इन दिस दुनिया एंड शैतान वांट टू से द फॉर्चून टेलर्स. And the people can believe fortune teller and they don't believe in Allah. That was the work of shaitan. Ye hadith Imam Tirmizi rahmatullah alayhi ne Tirmizi Sharif ke andar mein bayan ki hai. Bukhari Sharif mein hai. Nabi Akram sallallahu alaihi wasallam Taif ka safar karne ke baad jab Taif walon ne Islam qabul nahi kiya. Hadith is quoted in Bukhari by Ibn Abbas radhiyallahu ta'ala. Nabi Akram sallallahu alaihi wasallam never seen jinnat and he never recited Quran in front of the jinnats. One day he was performing his fajr salah in the market of Uqaz. Sahaba was reading fajr namaz, or little sahaba believing in Allah and Rasul, they were standing behind as a muqtadi, and Rasulullah sallallahu alaihi wasallam was reciting Quran-e-Kareem. Us waqt asman ki khabrein shaitan ke liye sunna band ho gayi. Agar koi bhi shaitan asman par jata tha फौरन आसमान के ऊपर से एक सितारा गिरता था और वो शैतान को, जो शैतान सुनने के लिए आसमान के करीब जाता था, उसको खत्म कर दिया जाता था. इस बात को अल्लाह तबारक व ताला ने सूरतुल अहकाब की आयत के अंदर बयान फरमाया है. आयत नंबर 29 के अंदर سورتل احکاب میں اللہ نے بیان فرمایا ہے. سبحان اللہ, یہ واقعہ بخاری شریف میں بھی ہے, مسلم شریف میں بھی ہے. یہ جگہ ہے جب طائف سے آپ واپس تشریف لائے, طائف والوں نے اسلام قبول نہیں کیا, تو اللہ پاک نے نبی صلی اللہ علیہ وسلم پر اسلام لانے کے لیے جناتوں کی جماعت کو بھیج دیا. بطن نخلا یہ جگہ ہے, مکہ معظمہ اور طائف کے درمیان ایک وادی ہے. عبداللہ ابن عباس فرماتے ہیں کہ پہلے ان کو خبر مل جاتی تھی شیاطین کو, مگر نبی اکرم صلی اللہ علیہ وسلم کی پیدائش بعثت کے بعد یہ سلسلہ بند کر دیا گیا. اب جنات اوپر نہیں جا سکتے تھے, اگر کوئی بھی جاتا تھا تو ان پر ستاروں کی مار پڑتی تھی. تو ابلیس نے اپنے سب شیاطین کو جمع کیا اور اس کے سامنے یہ واقعہ بیان کیا. معلوم ہوتا ہے ضرور کچھ نہ کچھ دنیا کے اندر میں کوئی شخصیت پیدا ہوئی ہے جس کی وجہ سے ہمارا آسمان میں جانا بند ہو گیا. آسمانوں کے اوپر اللہ نے چوکیدار اور گارڈ کو بٹھا دیے ہیں. اب سارے شیاطین پوری دنیا میں, مغرب میں, مشرق میں پھیل گئے. جا کر دیکھو کیا ہوا, کوئی نئی سٹوری ہوئی ہے. تو نبی اکرم صلی اللہ علیہ وسلم اپنے صحابہ کے ساتھ سوق اوقاز میں, بطن نخلا میں ٹھہرے ہوئے, وہاں پر صحابہ کرام کو فجر کی نماز پڑھا رہے تھے, جنہوں کی ایک جماعت, شیاطین کی ایک جماعت وہاں پہنچی اور انہوں نے واقعہ قرآن پڑھتے ہوئے دیکھا. اللہ اکبر, جس کا ذکر اس آیت میں ہے, سورۃ الاحقاب کی آیت نمبر 29 میں اللہ نے بیان فرمایا, قالوا یا قومنا انا سمعنا کتابا. وہ کہنے لگے شیطان و جنات آپس میں, او ہماری جماعت, ہم نے قرآن کریم کو سنا, انزل من بعد موسیٰ, جو موسیٰ علیہ السلام کے جانے کے بعد دوسری کتاب کو اللہ نے نازل کیا, مصدقا لما بین یدیہ. وہ کتاب قرآن کریم پہلی کتابوں کی سچائی کو بیان کرنے والی ہے, یہدی للحق, پہلی آسمانی کتابوں کو بھی سچ بتلاتی ہے اور سیدھا راستہ بتلانے والی کتاب ہے, ویلا طریق مستقیم, حق والا راستہ اور سچا دین اور سچا راستہ بتانے والی کتاب ہے. یا قومنا, یہ قرآن سننے کے بعد یہ جنات جو ہیں آپس میں گفتگو کر رہے ہیں, بات چیت کر رہے ہیں, جس کا ذکر اللہ نے سورۃ الاحقاف میں کیا. یا قومنا عجیب دائی اللہ, اے بھائیو, اے ہماری جماعتو, عجیب دائی اللہ, اللہ کی طرف بلانے والے اس نبی کی بات کو, اس نبی کی بات کو مان لو, وآمنوا بہ, اور اس نبی پر ایمان لے آؤ, جب ایمان لاؤ گے تو یغفر لکم من ذنوبکم, اللہ تمہارے گناہوں کی مغفرت کر دے گا, ویجرکم من عذاب علیم, اللہ تعالیٰ دردناک عذاب سے تمہاری حفاظت کر لے گا, ومن لا یجب داعی اللہ, اگر تم اللہ کے اس دعوت دینے والے نبی کی بات کو نہیں مانو گے, فلیس بمعجز فی الارض, زمین میں پھر ایسا کوئی معجزہ نہیں, وليس له من دوني اولیاء, اور پھر اللہ کی طرف سے بچانے والا کوئی بھی تمہارا مددگار نہیں ہوگا, اولئک فی ضلال مبین, یہ لوگ پھر سری گمراہی کے اندر میں ہوں گے. معلوم ہوتا ہے کہ یہ بخاری شریف میں اور مسلم شریف میں اس بات کو نقل فرمایا ہے, بخاری شریف میں اور مسلم شریف میں. تو یہ ستارے تو پہلے بھی گرتے تھے, جیسے بعض روایتوں میں ہیں, نبی اکرم صلی اللہ علیہ وسلم کی بعثت دنیا میں تشریف لانے کے وقت بھی گرنے لگے, और आज तक गिर रहे हैं और कयामत तक गिरेंगे। आप सल्लल्लाहु अलैहि वसल्लम की बैसत के बाद भी ये मौजूद है। अब रिवायतें बहुत सारी है, रिवायतें बहुत सारी है। इमाम गजाली ने लिखा है कि बैसत से पहले भी गिरते थे लेकिन कम थे, बैसत के बाद अब बहुत ज्यादा। नबी सल्लल्लाहु अलैहि वसल्लम की बैसत हुई तो और ज्यादा अल्लाह पाक ने चौकीदारी रखवा दी और ज्यादा आसमान पर जाना बंद हो गया। एक तफसीर में एक बात लिखी है, हजरत वहाब इब्ने मुनब्बा मुफस्सिर है, उन्होंने बहुत अच्छी बात लिखी है ताकि सारी हदीस के ऊपर, सारी हदीस के दरमियान में तत्बीक हो जाए। बाज में है पहले सितारे गिरते थे, बाज रिवायत में है बैसत के वक्त गिरते हैं। तो उसका जवाब वहाब इब्ने मुनब्बा फरमाते हैं, इबलीस सारे आसमानों पर जाता था, पहले पर, दूसरे पर, तीसरे पर, चौथे पर, पांचवे पर, छठे पर, आठवें, सात, ऊपर तक जाता था, जहां चाहता था जाता था, घूमता था। जब आदम अलैहिस्सलाम को जन्नत से उतारा फिर भी उसका यह मामूल रहा कि वो आसमान पर जाता था, लेकिन जब हजरत ईसा अलैहिस्सलाम को आसमान पर उठाया, चौथे आसमान पर उनको उठाया, तो फिर अब शैतान का चौथे आसमान और उसके ऊपर जाना बंद हो गया। पहले तो ऊपर तक जाता था तो चौथे आसमान पर, अब ये जाता था पहले पर, दूसरे पर, तीसरे पर, बस आगे बंद। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ लाए तो फिर पहले पर भी बंद हो गया, दूसरे पर भी, तीसरे पर भी बंद हो गया। फिर ये पहले आसमान के करीब करीब जाते थे और वही की बातों को सुनते थे और दुनिया में आकर मिला देते थे। क्या अब तक ये सितारे गिरते हैं? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का तो इंतकाल हो गया, वही बन हो गई, अब तो वही नहीं आ रही है, अब तो नबी सल्लल्लाहु अलैहि वसल्लम दुनिया में नहीं, दुनिया से चले गए, क्या अब भी आसमान से सितारे गिरते हैं? द क्वेश्चन अराइजेस। तो उसका जवाब यह है, अभी आपने हदीस सुनी कि ये पहले से चले आ रहे हैं सितारों का गिरना नबी की बैसत पर। इसी तरह अल्लाह का हुक्म, अल्लाह फरिश्तों को हुक्म देता रहेगा, कब तक देता रहेगा? कयामत तक। दुनिया में क्या क्या करना है, कहां अजाब देना है, कहां बारिश, कहां गर्मी, कहां औतम, कहां हवा, कहां क्या, ये अल्लाह का फरिश्ता, अल्लाह ताला फरिश्तों को कहते रहेंगे कयामत तक, ये फरिश्ते दुनिया में आते रहेंगे। इसीलिए मुस्नद अहमद की हदीस से हमें इसका सबूत मिलता है। मुस्नद अहमद में हजरत उमर रजी अल्लाह ताला अनु का जमाना है, हदीस में आता है हजरत गैलान इब्ने सलमा सकफी, ये सहाबी थे, हजरत गैलान इब्ने सलमा सकफी, मुस्नद अहमद में इस रिवायत को नकल किया है, बयहकी ने भी इसको नकल किया। उसकी 10 बीवियां थी, जमाने जाहिलियत में इसकी 10 बीवियां थी। जब ये मुसलमान बने तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, 4 को बाकी रख ले, जो चाहे उन 10 में से, उन 10 में से चूज अ फोर वाइफ्स, और बाकी को तलाक दे दे। उसने ऐसा ही किया, 6 को तलाक दे दी और 4 बीवियों को अपने पास रखा और बस जिंदगी गुजारते रहे। हजरत उमर रजी अल्लाह ताला अनु के जमाने में ये मौजूद थे लेकिन ये बुरे हो गए थे और उनकी बीवियां भी बुरी हो गई थी। एक मर्तबा गैलान इब्ने सलमा रजी अल्लाह ताला अनु ने अपनी 4 बीवियों को तलाक दे दिया और अपने पास जितना माल था वो सब के सब माल उन्होंने दे दिया अपनी औलादों को, गोया तलाक देकर अपनी बीवियों को महरूम रखा, अपनी बीवियों को कुछ न दिया, तलाक देकर खत्म कर दिया। हजरत उमर रजी अल्लाह ताला अनु को पता चला कि गैलान इब्ने सलमा सकफी ने यह काम किया है, हाथ में डंडा लिया और आए और गैलान से कहा, मुझे पता चला है तूने ये काम किया है। कहा, उस वक्त हजरत उमर रजी अल्लाह ताला अनु ने फरमाया, अपनी बीवियों से तलाक से रुजू कर ले, तलाक से रुजू कर ले और जितना माल तूने बच्चों को तकसीम किया है वापस ले ले, वरना तेरे इंतकाल के बाद वो माल तेरी बीवियों को मैं दिलवाऊंगा और तेरे दफन होने के बाद तेरी कब्र के ऊपर पत्थरों को रजम करवाऊंगा, तेरी कब्र पर लोग पत्थर मारेंगे। मैं हुक्म दूंगा जैसे अबू रेगाल की कब्र पर, अबू रेगाल ये पहली कौम का एक आदमी था जो हरम में आ गया था और अजाब से बच गया था, जब ये ताइब जाने लगा तो फौरन उस पर अजाब आया और उसकी कब्र पर लोग पत्थर मारते थे। तो वही बात इन्होंने बयान की हजरत उमर रजी अल्लाह तआला ने कि बीवियों से रुजू कर ले और साथ साथ में माल वापस ले ले, वरना फिर तेरी बीवियों को मैं माल दिलवाऊंगा और तेरी कब्र पर मैं पत्थरों से रजम करवाऊंगा, तुझे सख्त सजा दूंगा कि लोग याद करते रह जाएंगे। जब हजरत उमर उसने फिर उन्होंने रुजू कर लिया, माल उनको भी दिया। खैर इस वाकिए से हजरत उमर रजी अल्लाह जब वापस जा रहे थे तो अपने साथियों से बताया, तुम्हें मालूम है उसने ये काम क्यों किया? मालूम होता है अल्लाह तबारक व ताला ने आसमान से फरिश्तों को हुक्म दिया कि गैलान की रूह को कब्ज कर लिया जाए, गैलान की मौत हो जाए, उसकी रूह निकाल ली जाए, और फरिश्ते शैतान ने फरिश्ते की बात चुपचाप से सुन ली और आकर गैलान को बतला दी, शायद उसको पता चल गया, इसलिए उसने अपनी मौत से पहले पहले अपनी बीवियों को तलाक दे दी और माल अपनी औलाद में तकसीम कर दिया। इस हदीस से मालूम होता है कि हजरत उमर रजी अल्लाह तआला अन्हु की रिवायत से कि अभी तक शैतान ये काम करते हैं, चोरी से सुनने के लिए जाते हैं, अल्लाह आसमान से अंगारे को डालता है, उन पर गिरता है और वो लोग खत्म हो जाते हैं। खैर अल्लाह पाक ने इसी को यहां पर बयान फरमाया, وَحَفِظْنَاهَا مِنْ كُلِّ شَيْطَانٍ رَجِيمٍ إِلَّا مَنِ اسْتَرَقَ السَّمَعَ فَأَتْبَعَهُ شِعَابٌ مُبِينٌ, हम ने आसमानों पर चौकीदारी करवा दी हर शैतान मर्दूद से बचाकर, यानी शैतान मर्दूद ना आ सके, हां मगर चोरी छुपी से कोई सुन ले तो शहाबुन मुबीन उस पर गिरता है। والأرض مددناها وألقينا فيها رواسيا, और हमने जमीन को बिछाया, हमने जमीन को फैलाया, पहले आसमान को पैदा किया, कुरान करीम में इसका जिक्र है, والأرض فرشناها فنعم الماهدون والأرض بعد ذلك دحاها, कुरान करीम में जगह जगह इसको बयान फरमाया कि जमीन को आसमान के बाद बनाया, दो दिन में जमीनों को फैलाया और उसके अंदर चीजों को पैदा फरमाया, जमीन के अंदर में सारी चीजें रखी जिसका जिक्र अल्लाह फरमाते हैं, वल्लर्द मददनाहा वल्कैना फीहा रवासिया, और हमने जमीन में पहाड़ों को रख दिया। अब पहाड़ क्यों रखे हैं? अल्लाह कुरान में दूसरी जगह इसकी तफसीर करता है, कुरान करीब में अल्लाह ने फरमाया, वाल का फिल रवासिया अंतमी डबिकुम, ताकि जमीन एक तरफ झुक न जाए और तुम खत्म न हो जाओ। जमीन को मजबूत रखने के लिए अल्लाह ने पहाड़ों को पैदा फरमाया, जमीन को मजबूत रखने के लिए अल्लाह ने जमीनों पर सारी दुनिया में पहाड़ों को पैदा फरमाया। वो अम्बत ना फीहा, मुफस्सिरीन फरमाते हैं फीहा की जमीर या तो पहाड़ों के अंदर में या तो जमीन के अंदर में, कि जमीन के अंदर में या पहाड़ों के अंदर में, मिन कुल्ली शई मौजून, हमने हर चीज को अंदाजे से पैदा की है। मिन कुल शय मौजून की दो तफसीर है, मिन कुल शय मौजून की मुफस्सिरीन ने दो तफसीर बयान फरमाई है। फरमाया एक तफसीर तो यह है, उगने वाली चीज को अल्लाह पाक ने जितनी भी उगने वाली, चाहे वो वीट हो, गेहूं हो, राइस हो, या फल फ्रूट हो, या वेजिटेबल हो, जितनी भी इंसानों के लिए खाने और पीने की, जानवरों के लिए खाने और पीने की जितनी भी चीजें हैं, अल्लाह तबारक व ताला ने उगने वाली चीजों को एक अपॉइंटेड यानी मुअय्यन अंदाज से पैदा किया। अगर कम पैदा करे तो भी इंसानों के लिए दुश्वारी डिफिकल्टी, और अगर ज्यादा पैदा कर दे तो भी मुश्किल। अगर दुनिया में अल्लाह पाक जरूरत से ज्यादा अल्लाह तबारक व ताला दुनिया में फ्रूट को पैदा कर दे, वेजिटेबल को पैदा कर दे, दुनिया में जरूरत से ज्यादा चीजों को पैदा कर दे उगने वाली, तो इंसान और जानवरों को वो क्या करेंगे, वो खाएंगे पिएंगे। लेकिन इसको जमा कहां करेंगे, फ्रूट को जमा करेंगे, ये तो सड़ जाएगा, ये तो कुछ दिन के अंदर में बिगड़ जाएगा। अब क्या होगा, कहां डालेंगे इसको, कहां जमा करेंगे। अब इतना ज्यादा फ्रूट अगर आप सारी दुनिया में अल्लाह पैदा कर देता तो फिर कितना इंसान खाता, खाने के बाद ये बिगड़ जाता, सड़ जाता, उसमें जरासीम पैदा हो जाते, दुनिया में बीमारियां फैल जाती, जखीरा अंदोजी भी नहीं कर सकते। सालों साल आप तो राइस और वीट वगैरह रखेंगे तो उसमें भी तो कीड़े पैदा हो जाते हैं, कितना साल रखोगे, तो न जमा कर सकते हो और बचा हुआ न कहीं डालने की जगह है, क्या होगा। दुनिया में बहुत बीमारियां मुसीबतें पैदा हो जाती। और नंबर दो, अगर जरूरत से ज्यादा अल्लाह पाक अपनी कुदरत से पैदा भी कर देता तो फिर इंसान उसकी कदर न करता, इंसान उसकी कीमत न समझता। और कहावत है, माले मुफ्त बेरहम होता है, उसकी कदर न करता, अल्लाह का शुक्र अदा न करता। इन दोनों चीजों की वजह से अल्लाह पाक ने फरमाया, मिन कुल्ली शैइम मौजून, जितनी जितनी जरूरत। पहले जमाने में इतने लोग नहीं थे तो उनकी जरूरत के मुताबिक अल्लाह उगाता था। अब जैसे जैसे शहर के शहर आबाद हो रहे हैं, दुनिया में पैदा हो रहे हैं, कम्युनिटी बढ़ती से जा रही है, कहां से कहां से कहां, जंगलों में पहले आप देख लो मदीना मुनव्वरा कितना था, जितना हरम है, फिर आप देखो मदीना मुनव्वरा कहां तक चला गया, पहले मक्का मुकर्रमा कितना था, 20,000 की बस्ती, अब कहां है, पूरा मक्का देख लो। इसी तरह सारी दुनिया में जैसे जैसे कम्युनिटी बढ़ती गई, शहर के शहर बनते गए, गांव के गांव बनते गए, तो अल्लाह तबारक व ताला ने फिर अपनी उगाने की चीज को और ज्यादा तरीकों से अल्लाह पाक ने पैदा कर दिया। नहीं देखो, इंसानों के दिमाग में डाल दिया, अब मुर्गियों को पोल्ट्री फार्म बनाओ, फिर उसके जरिए से अंडे बनवाओ, फिर मुर्गियां, देखो दुनिया में कितने, कभी सुना है कि मुर्गियां खत्म हो गई, अंडे खत्म हो गए। जितने लोग बढ़ते जाते हैं, अल्लाह इतना वेजिटेबल, इतना राइस लोगों के अंदाजे के मुताबिक, ताकि लोग परेशान न हो, कम हो तो भी परेशानी, ज्यादा हो तो भी परेशानी। अल्लाह कह रहे हैं, मैंने अपने अंदाजे से इसको जितनी जरूरत है इतना ही मैंने उगाया है, कौन जात है जो ये दुनिया में कर सकती है, एक अल्लाह की जात है वो ये कर सकती है। एक तफसीर तो मुफस्सिरीन ने ये बयान की, दूसरी तफसीर मिन कुल्ली शैई मौजून की, कि हर चीज को अंदाजे के मुताबिक खूबसूरत बनाया। मुख्तलिफ दरख्तों को, उसका तना भी अलग, उसके फ्रूट अलग, फ्रूट की साइज अलग, फ्रूट की शक्ल अलग, फ्रूट के रंग अलग, फ्रूट की टेस्ट और जायके अलग, और ये सब हिकमतें अल्लाह ही जानता है। अल्लाह कह रहे हैं, हर चीज को मैंने अंदाजे से बनाया। वाटरमेलन अगर दरख्त पर लगता तो क्या होता, है ना। इसी तरह बहुत सारी चीजें जमीन पर उगती है, अगर दरख्त पर लगती तो क्या होता, टूट जाते, खराब हो जाते, किसी को लग जाता। अल्लाह ने हर चीज को अंदाजे से बनाई है। वजअलना लकुम फिया माइश वमन लस्तुम लहु बिराज़िकीन, वजअलना लकुम, और हमने तुम्हारे लिए उसमें बहुत सारी रोजी की चीजें पैदा फरमाई, और उन लोगों के लिए भी जिनको तुम रोजी पहुंचाने वाले नहीं। ये बहुत लंबी तफसीर हो जाएगी, एक घंटा होने जा रहा है, बस यहां से इंशाल्लाह बाकी है। आयत नंबर 19 खत्म हो गई इंशाल्लाह। अब मैं तुम्हें अगली आयत में, बहुत जबरदस्त हुक्म है कि जिनको हम दे नहीं सकते, घर में बूढ़े लोग हैं, घर के अंदर में इसी तरह माजूर लोग हैं, इसी तरह बहुत सारे वो हैं जिनके पास खाना नहीं, कौन सी मखलूक है, इन सबको रोजी पहुंचाने वाला कौन है। इस पर बेशुमार वाकयात हदीस में बयान फरमाया। इंशाअल्लाह जिंदगी बाकी रही तो फिर यहां से बयान करेंगे। वजअलना लकुम फीहा माईश से इंशाअल्लाह आयत नंबर 20 से हम बयान करेंगे। अल्लाह पाक हम सबको, जो लोग अपने घरों में जगह जगह सुन रहे हो, अल्लाह ताला सुनकर अमल की तौफीक नसीब फरमाए, अल्लाह की कुदरत को पहचानने की तौफीक नसीब फरमाए, अल्लाह तबारक व तआला पर ईमान लाने के में तौफीक नसीब फरमाए। दुआ कर लेते हैं। अल्लाहुम्म सल्ली अला सैयदना मौलाना मुहम्मदिन नबीयिल उम्मी व अला आलिही व बारिक व सल्लम तस्लीमा या अरहमर राहिमीन या ذل الجلال والاکرام या हय्यु या कय्यूम या हय्यु या कय्यूम या अरहमर राहिमीन। ऐ अल्लाह हमारे गुनाहों को माफ फरमा दे, ऐ अल्लाह हमारे गुनाहों को माफ फरमा दे, ऐ अल्लाह हमारी परेशानियों को दूर फरमा, ऐ अल्लाह हमारे मुश्किलों को आसान फरमा। या अकरमुल अकरमीन या ذل الجلال والاکرام, आने वाला जो अजाब है, ऐ अल्लाह हम उस अजाब के सहने के काबिल नहीं है। ए इलाहुल आलमीन तो माफ फरमा दे और इस मुसीबत को हटा दे, इस मुसीबत को खत्म फरमा दे। ए अल्लाह लोग घरों में कैद है, लोग घरों में बंद है। ए अल्लाह कभी जिंदगी में ऐसा नहीं हुआ, मसाजिद बंद, मदरसे बंद, खानकाहें बंद। ए अल्लाह जमातों के साथ कसरत से नमाजें बंद। ए अल्लाह तू रहम कर दे, तू रहम कर दे, इस मुसीबत को हटा ले। ए अल्लाह इस कुरान की बरकत से हम तेरे सामने मांगते हैं, इस मुसीबत को हटा ले, परेशानियों को दूर फरमा दे, बीमारियों से हिफाजत फरमा ले। ए अल्लाह इस वायरस से पूरी उम्मत की हिफाजत फरमा, पूरी दुनिया वालों की हिफाजत फरमा। या अकरम अकरमीन जहां जहां लोग भूखे हैं खाना नसीब फरमा, जहां परेशान हैं ए अल्लाह बीमारियों में दवाएं नसीब फरमा। ए अल्लाह यतीमों की बेवाओं की आह सुन ले, ए अल्लाह मजलूमों की आह सुन ले। ए अल्लाह सबकी मदद फरमा। ए अल्लाह जो कैदो बंद है फलस्तीन में, जो कैदो बंद है कश्मीर में, चाइना में, इसी तरह शाम में, इसी तरह दुनिया में, ए अल्लाह उनकी गैब से नुसरत फरमा, हम सब की गैब से नुसरत फरमा, हमारी मदद फरमा, कसरत से तोबा की तौफीक नसीब फरमा, घरों में बैठकर हमें तोबा की तौफीक नसीब फरमा, तोबा करने वालों में से बना दे। ए अल्लाह हमें तोबा की तौफीक नसीब फरमा, ये हमारे ही गुनाहों की वजह से अकरमुल अकरमीन ये हुआ। अल्लाह हमें माफ कर दे, हमारा इम्तिहान न ले, हम पर रहम कर दे और इस वबा को खत्म फरमा। या अकरमुल अकरमीन या अरहमुर राहिमीन, हमारी माँ और बहनें जो घरों में खिदमत कर रही है, ए अल्लाह उनको आफियत नसीब फरमा, उन्हें सुकून नसीब फरमा। घरों में जो भी बीमार हो, हॉस्पिटलों में जो भी हो, सबको शिफा अता फरमा, सबकी परेशानियों को दूर फरमा। ए अल्लाह या अरहमुर राहिमीन या अकरमुल अकरमीन, ये कुरान की तफसीर ए अल्लाह मेहनत करने के बाद हम लोगों के सामने पेश करते हैं, अल्लाह हमें इखलास नसीब फरमा, लिल्लाहियत नसीब फरमा, और वेबसाइट के जरिए से, रिसीवर के जरिए से दुनिया में पहुंच रही है, ए अल्लाह सुनने वालों की मगफिरत फरमा, कहने वाले की भी मगफिरत फरमा, सुनने वाले की भी मगफिरत फरमा, अमल करने की तौफीक नसीब फरमा। ए अल्लाह जो बात कही जाए, सुनी जाए, अमल की तौफीक नसीब फरमा, इन टूटी फूटी बात को अपने फजल व करम से दुनिया आखिरत में कबूल करके नजात का जरिया अता फरमा। ए अल्लाह इस कुरान को, ए अल्लाह कुरान की तफसीर के लिए और तेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस की तफसीर के लिए मरते दम तक हमें कबूल फरमा, मरते दम तक हमें कबूल फरमा, और इसकी मेहनत पर और इसकी तफसीर पर और इसके समझने समझाने पर ए अल्लाह हमें मौत भी नसीब फरमा, तेरे कुरान से, तेरे नबी की बातों से, हदीस से वाबस्तगी नसीब फरमा, मोहब्बत नसीब फरमा, और दिलों जान के साथ मेहनत करके इस पर अमल के में तौफीक नसीब फरमा, लोगों तक पहुंचाने की हमें तौफीक नसीब फरमा। मेरी आंखों में हमें छोटा बना दे, हमारी आंखों में हमें छोटा बना दे, लोगों में इज्जत नसीब फरमा, ताकि लोग कुरान और हदीस को सुने। ऐ अल्लाह तेरा दिया हुआ इल्म उसकी तरफ लोगों को मुतवज्जे फरमा, लोगों को मुतवज्जे फरमा। ऐ अल्लाह तेरे नबी
نبی کے پیارے صحابی حضرت عمر کی یہی دعا تھی، اکرم اکرم الاکرمین یا ارحم الراحمین، جب تک باقی رکھے اے اللہ ایمان پر باقی رکھنا اور ایمان پر موت دینا، اے اللہ تیری رضا والی موت دینا، اے اکرم الاکرمین ہمارے ماں باپ کی مغفرت فرما، ہمارے آل اولاد کی مغفرت فرما، ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا، اے اللہ قرۃ عین بنا، حافظ قرآن بنا، عالم دین بنا، مفسرین صالحین میں سے بنا، تیرے نیک اور مومن بندوں میں سے بنا، اے اللہ ہمارے گھروں میں برکتیں نصیب فرما، رحمتیں نصیب فرما، اے اللہ جو بے روزگار ہو چکے ہیں ان کی غیب سے تو نصرت فرما، یا کرم الاکرمین تو ہی کھلانے والا، تو ہی پلانے والا ہے، اے اللہ غیب سے نصرت فرما، تقوی والی زندگی نصیب فرما، توبہ کی توفیق نصیب فرما، اے اللہ سجدوں میں مزے نصیب فرما، رونے والی عبادت ہمیں نصیب فرما، اے اللہ قرآن پڑھنے کی توفیق نصیب فرما، ذکر اللہ کی توفیق نصیب فرما، جو مانگا تا فرما، نہ مانگ سکے اپنے فضل و کرم سے نبی صلی اللہ علیہ وسلم کے توفیل عطا فرما، سبحان ربک رب العزت عما یصفون والسلام علی المرسلین.